नागरिकको आवश्यकता गाछ बाँस र कपासका लागि रेडियो कार्यक्रम सुरक्षित आवास। नमस्कार, कार्यक्रम सुरक्षित आवासमा म पवन शर्माको हार्दिक स्वागत छ। ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्य, जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वय तथा सामुदायिक रेडियो खलङ्गाले यो कार्यक्रम उत्पादन गरेको हो। जाजरकोटबाट उत्पादन गरिएको कार्यक्रम सुरक्षित आवास हरेक आइतबार बेलुकी 6:30 बजेदेखि आधा घन्टा प्रसारण हुन्छ भने यसको पुनः प्रसारण सोमबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रम सुरक्षित आवास रेडियो खलङ्गासहित जाजरकोटका सामुदायिक रेडियोहरूबाट पनि प्रसारण भइरहेको छ। रेडियो खलङ्गा जाजरकोट, रेडियो हाम्रो पाइला, रेडियो जाजरकोट, रेडियो पृथ्वी लगायत रेडियोको वेबसाइट अनि विभिन्न सामाजिक सञ्जालबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पपछि प्रभावित नागरिकका भोगाई, सिकाइ, सावधानी र सकारात्मक सोच विकास गर्ने खालका सामग्री प्रस्तुत गर्छौँ। कार्यक्रम सुरक्षित आवास सम्बन्धी तपाईँका पनि केही प्रश्न जिज्ञासा भएमा फोन मार्फत टिपाउन सक्नुहुनेछ। त्यसका लागि 089-430-202 फोन गर्न सक्नुहुनेछ। आजको कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पका कारण प्रभावित नागरिकको अस्थायी आवास निर्माणको अवस्था र छिटोभन्दा छिटो काम सक्नका लागि अपनाएका सावधानीको बारेमा छलफल गर्नेछौँ। जाजरकोट भूकम्प गएको 3 महिना पुग्नै लाग्दा प्रभावित अस्थायी आवासमा पुगिसकेका छैनन्। अधिकांश लाभग्राहीले पहिलो किस्ता बाबतको रकम पाइसके पनि अस्थायी आवास निर्माणमा ढिलो भइरहेको छ। पीडित अझै पालमुनि र चर्किएका घरमा बस्न बाध्य छन्। अस्थायी आवास निर्माणमा ढिला किन भइरहेको छ, दोस्रो किस्ता रकम कहिले पाउँछन् र पुननिर्माणमा स्थानीय सरकारको अपेक्षा, समन्वय र तयारीको बारेमा छलफल गर्न हामीसँग भेरी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घरती र नलगाड नगरपालिकाको नगर प्रमुख डम्बर बहादुर राउत हुनुहुन्छ। सुरुमा हामी भेरी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घरतीसँग कुराकानी गर्नेछौँ। स्वागत छ सर कार्यक्रम सुरक्षित आवासमा।
हजुर, धन्यवाद।
भूकम्प गइसकेपछि र भूकम्प पश्चात उद्धार राहत र पालिकाले खेलेको भूमिका र सहयोग के कस्तो रह्यो, यसबारेमा स्पष्ट पारिदिनुहोस् न।
भूकम्पपछि हामी निकै प्रभावित भयौँ र निकै एकदम कठिन परिस्थितिबाट पनि गुज्रिरह्यौँ र भूकम्प आइसके पश्चात यसलाई चाहिँ रेस्क्यु र सर्च गर्ने कुराहरूसम्म आम नागरिकदेखि स्थानीय प्रशासन, सुरक्षाकर्मी लगायत सम्पूर्ण सरकारवाला सबैको एकदम सक्रियतापूर्ण सहभागिता रह्यो र त्यसलाई सफलतापूर्वक हामीले सम्पन्न गर्यौँ। त्यस पश्चात रिलिफको सन्दर्भमा तत्काल राहत वितरणको सन्दर्भ राँसियो हामीसँग, जसमध्ये चाहिँ तिरपाल, कम्बल र म्याट्रिक्सहरू तत्कालीन अवस्थामा प्रभावित र पीडित व्यक्तिहरूले शीतलहरबाट बच्नको लागि, चिसोबाट बच्नको लागि राहत वितरणको कार्यक्रममा चाहिँ हामी राँस्यौँ, जसमा सबैभन्दा बढी सहयोग चाहिँ विभिन्न गैर सरकारी संस्था दात्र निकायहरूले गर्नुभयो। उहाँहरूको सहयोगी हात र सक्रिय योगदान हामी स्थानीय तहहरू, विशेष गरी प्रभावित स्थानीय तहहरूलाई ठुलो रहेको कुरा चाहिँ हामीले महसुस गरेका छौँ। र त्यस पछाडि हामी तत्काल राहत वितरणको सन्दर्भबाट हामी अस्थायी आवास निर्माणको क्रममा प्रवेश गर्यौँ। अस्थायी आवास निर्माणको क्रममा पनि थुप्रै निजी क्षेत्र, गैर सरकारी संस्था र विभिन्न अन्तरपालिका सङ्घ र प्रदेश सरकारहरूले चाहिँ हामीलाई सहयोग गरिरहेको अवस्था छ र सबैभन्दा ठुलो नेपाल सरकारको अस्थायी आवास निर्माण कार्यक्रम अगाडि बढिरहेको छ र अहिले हामी अस्थायी आवास निर्माणकै क्रममा सक्रिय भएर लागिरहेको अवस्था छ।
पालिकामा अस्थायी आवास निर्माणको अवस्था अहिले के कस्तो छ?
हाम्रो पालिकामा विशेष गरी भूकम्प प्रभावित घर परिवारहरूलाई अनुदान कार्यविधि 2080 बमोजिम नेपाल सरकारले ल्याएको अस्थायी आवास निर्माणको प्याकेज अन्तर्गत हाम्रो पालिका 6,631 लाभग्राही कायम हुनुभएको र लाभग्राही कायम भएकाहरू मध्ये झन्डै 5,800 हारिमा सम्झौता गरिसक्नु भएको छ र जस अन्तर्गत 1,157 वटा लाभग्राहीहरू स्थानीय सङ्घ संस्थाहरूले लिनुभएको छ, जसमध्ये वडा नम्बर 1 को 942 हो भने बाँकी चाहिँ वडा नम्बर 3 को सङ्ख्या रहेको छ र त्यो बाहेक 1,157 बाहेक अरू चाहिँ नेपाल सरकारको जुन अस्थायी आवास निर्माणको प्याकेज कार्य कार्यक्रम छ त्यसैबाट सम्झौता गरिरहनु भएको छ र पहिलो चरणको सम्झौता गरी हामीले झन्डै 5800 आधारमा पहिलो किस्ताको 25,000 भुक्तानी दिने कुरा सम्पन्न गरेका छौँ र अब धमाधम अस्थायी आवास निर्माण कार्य सम्पन्न भइरहेका छन् र केही समयमा अब हामी दोस्रो किस्ताको भुक्तानीको प्रक्रियामा गएका छौँ। त्यसै गरी हाम्रो यो संख्या बाहेक अन्य नेपाल रेडक्रस सोसाइटीले पनि अस्थायी आवास निर्माणको कुरा अगाडि बढाइरहेको छ।
अस्थायी आवास निर्माणमा भेरी नगरपालिकाले पनि राम्रै काम गरिरहेको छ, गति लिएको छ। यसमा अन्य पालिका जस्तो भेरी नगरपालिकाले अनिवार्य रूपमा घर भत्काउनु पर्छ भनिसकेपछि लाभग्राहीको संख्या केही मात्रामा घटेको र अझै पनि लाभग्राही संख्या कायम गर्ने अवस्था, त्यसमा चाहिँ जुन नपाएको अवस्था, घर भत्काउनु पर्छ भनेर चाहिँ कार्यालयमा आएर सम्झौता नगरेको अवस्था छ, त्यसलाई चाहिँ पालिकाले कसरी हेरेको छ?
भूकम्प प्रभावित घरहरूलाई अनुदान अस्थायी आवास निर्माणको लागि अनुदान कार्यविधि 2080 बमोजिम त्यसको चाहिँ दफा 3 पहिलो लाइनमा नै त्यहाँ के भनेको छ भने भूकम्पबाट पूर्ण रूपमा क्षति भएका, बसोबास गर्न नमिल्ने, अयोग्य भए जोखिममा रहेका घर परिवारहरूलाई प्रभावित व्यक्ति ठहर गरेर उनीहरूको अस्थायी आवास निर्माण कार्य अगाडि बढाउने भन्ने कार्यविधिको नोम्स छ र त्यसै गरी केही कार्यविधिको पछिल्लो भागमा चाहिँ स्थानीय तहको काम कर्तव्य र अधिकार अन्तर्गत जोखिममा रहेका घरहरू भत्काउन लगाउने छ भन्ने चाहिँ वाक्यांश रहेको छ। त्यसो भावनाले भेरी नगरपालिकाले कार्यविधिको नोम्स भित्र रहेर अस्थायी आवास निर्माण गर्ने लाभग्राही कायम भएकाहरूको हकमा घर भत्काउने भन्ने निर्णय स्थानीय विपद व्यवस्थापन समितिको निर्णय र कार्यपालिकाको निर्णय अनुसार अगाडि बढेको हो र यसमा चाहिँ अब संख्या किन घट्यो भन्ने कुरा, अब राज्यको रकम दुरुपयोग गर्ने सन्दर्भ सबैले एक हुने हो भने त्यो हाम्रो भन्नु केही छैन, तर कानुनको कार्यविधि र यथार्थमा हेर्दाखेरि चाहिँ अब कानुनको पालना र व्यवस्थापनको कुरालाई भेरी नगरपालिकाले कार्यान्वयन गर्छ र हामी घर भत्काउने कुराहरूमा नभत्काएर भुक्तानी दिने विषयहरूमा भेरी नगरपालिका पछाडि हट्दैन कि चाहिँ हामी पछाडि हट्नलाई त्यो कार्यविधि संशोधन गरेर ढुङ्गा माटोले बनेका सबै घरहरू चाहिँ जोखिममा छन् भन्ने वाक्यांश अगाडि थपेर अनि त्यसलाई चाहिँ भत्काउन लगाउने छ भन्ने कुरालाई लगाउन सक्ने छ भन्ने कुरा चाहिँ उल्लेख गरेर लेखेर आएको खण्डमा मात्रै हामी चाहिँ यो कुरामा पुनरावलोकन गर्न सक्छौँ, नत्र अहिलेसम्मको निर्णय अगाडि बढ्छ।
जो अझै पनि पीडितहरू हुनुहुन्छ, जो घर चाहिँ भत्काउन सक्नु भएको छैन, जो सम्झौता गर्नु सक्नु भएको छैन र उहाँ छुट्नुभयो, उहाँहरूले अब चाहिँ म घर भत्काउँछु भनेर आउनुभयो भने के हुन्छ त्यसको प्रक्रिया?
त्यो त चाहिँ अब सकिँदैन, किनभने जिल्ला स्तरीय जुन विपद व्यवस्थापन समिति छ उसले नै गत पौष महिनाको 5 नै टाइम अल्टिमेटम, किनभने अस्थायी आवास बनाउन चाहनेहरूको लागि टाइम अल्टिमेटम पौषको 5 जिल्ला जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन समितिले सबै स्थानीय तहलाई अल्टिमेटम दिएको 5 हो। त्यो 5 भन्दा हामीले 7 पनि 5 डेडलाइन राखेर चाहिँ हामीले लाभग्राही कायम गरेर पठाएको हो र त्योभन्दा पछाडि जिल्ला जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन समितिले नै डेडलाइन दिइसकेपछि त स्थानीय तहले अब अस्थायी लाभग्राही कायम गरेर पठाउन सक्ने सम्भावना म देख्दिनँ।
पहिलो किस्ता रकम लिएर जसले चाहिँ घर बनाइसक्नु भएको छ उहाँहरूले पनि अब दोस्रो किस्ताको रकमको माग गर्नु भएको छ होला, त्यसको लागि पालिकाले के गरिरहेको छ?
हामीले चाहिँ सबै ओडाका ओडा अध्यक्षजीहरूलाई के भनेका छौँ भने जसले चाहिँ पहिलो किस्ता लिएर घर निर्माण कार्य अगाडि बढाउनु भएको छ उहाँहरूले त्यो निर्माण कार्य सम्पन्न गरिसक्नु भएको छ भने ओडामा दोस्रो किस्ता भुक्तानीको लागि निवेदन पेश गर्ने वातावरण मिलाउनुहोस् भनेर हामीले सबै वडा अध्यक्षहरूलाई भनेका छौँ र पहिलो पेशकी लिएर अस्थायी आवास निर्माण कार्य सम्पन्न गरिसकेका लाभग्राहीहरूले सम्बन्धित वडामा भुक्तानीको लागि फाइल पेश गर्ने कुरा चलिरहेको छ।
अस्थायी आवासपछि अब पुनर्निर्माणको कुरा पनि उठ्ला, पुनर्निर्माणको लागि पालिकाको भावी योजना के छ र अब कसरी चाहिँ काम गर्छ पालिकाले?
ठिक छ, अब हामी अस्थायी आवास निर्माण कार्य सम्पन्न गरे पश्चात स्वत हामी चाहिँ स्थायी पुनर्निर्माणको प्रक्रियातिर अगाडि बढ्छौँ र त्यो अभियानमा हामी आबद्ध हुनै पर्छ। जुन सन्दर्भमा स्थायी आवास निर्माणका विषयहरू छन् यी कुराहरू नेपाल सरकारले दिने गाइडलाइन र बजेटसँग पनि धेरै कुरा निर्भर हुन्छ होला, किनभने स्थायी आवास निर्माणका लागि लाभग्राही कायम हुने विषय तोकिएको कार्यविधि बमोजिम आउला नै र बजेटको प्रारूप के कसरी आउँछ त्यसले पनि धेरै कुरा निर्धारण गर्ला र यद्यपि यसका अतिरिक्त अब स्थानीय सरकारको योजना के हो भने हामी स्थायी पुनर्निर्माणतर्फ जाँदै गर्दा दुईवटा विषयहरूबाट हेर्नुपर्ने हुन्छ। एउटा व्यक्तिगत स्थायी आवास पुनर्निर्माणको सन्दर्भ हुन्छ, त्यो नेपाल सरकारको नीति बजेट र कार्यक्रमसँग आबद्ध भएर अगाडि बढ्छ र त्यसलाई चाहिँ अगाडि बढाउने सन्दर्भहरूमा विभिन्न सहयोगी निकायहरूको चाहिँ साथ लिनुपर्ने अवस्था आउँछ। यसको प्रमुख भूमिका चाहिँ प्रदेश सरकार संघ सरकारमै दिने कार्यविधि र बजेटमा निर्भर हुनेछ। दोस्रो प्रमुख कुरा भनेको के हो भने हाम्रा आधारभूत क्षेत्रहरू जुन शिक्षा स्वास्थ्य खाने पानी पूर्वाधार झोलङ्गे पुलदेखि विभिन्न इन्फ्रास्ट्रक्चर का संरचनाहरू छन् ती पूर्ण रूपमा ध्वस्त भएका छन्। हामीले अब के अनुरोध गर्ने कुरा गरेका छौँ भने संघ र प्रदेश सरकार सँगसँगै हाम्रा विभिन्न दात्री निकायहरू विभिन्न गैर सरकारी संघ संस्था लगायत निजी क्षेत्र र अन्तर सरकार अन्तर स्थानीय सरकार संघ र पालिकाहरूलाई यी पूर्वाधारका क्षेत्रहरूमा यी ध्वस्त भएका संरचनाहरू शिक्षा स्वास्थ्य खाने पानी झोलङ्गे पुल बाटो पूर्वाधार यी ठुला ठुला संरचनाहरू जो ध्वस्त भएका छन् ती संरचनाहरू लाई स्थायी रूपमा पुनर्निर्माण गर्नको लागि बलियो र गुणस्तर रूपमा पुनर्निर्माण गर्नको लागि सहयोगको लागि हामीले अपिल गरेका छौँ र भर्खरै सम्पन्न हिउँदे सभाबाट पनि दीर्घकालीन हिसाबमा यी कुराहरूलाई चाहिँ सहयोग गर्न विभिन्न दात्री निकायहरूलाई हार्दिक अनुरोध र अपिल गर्ने नीतिगत निर्णय सहित हामी अगाडि बढिरहेका छौँ र आगामी दिनमा पनि त्यसरी चाहिँ हामी अगाडि बढ्ने हो र त्यस पछाडि जनताको पुनर्स्थापनाको विषय छ र पुनर्निर्माण पछि पुनर्स्थापना गर्दै गर्दा जीविको निर्वाहका प्याकेजका कार्यक्रमहरू पनि नेपाल सरकार सहयोगी संघ संस्था र विभिन्न दाता र निकायहरूले चाहिँ हामीले पुनर्स्थापनाका सवालहरूमा जस्तै यहाँको पोटेन्सियलिटीलाई चाहिँ ध्यानमा राखेर हाम्रो चाहिँ फलफुल खेती पशुपालन कृषि उत्पादन साना उद्योग र व्यापार र पर्यटनका कुराहरूमा चाहिँ पुनर्स्थापनाका लागि यी प्याकेजका कार्यक्रमहरूमा सहयोग गर्नुहोस् भनेर हामीले हार्दिक अनुरोध गरेका छौँ पुनर्स्थापनाका सवालमा। र त्यसै गरी अब अहिले तत्कालीन रुसामा हामी चाहिँ अस्थायी आवास निर्माणको कुरा चलिरहेको छ। यति बेला हाम्रो चाहिँ आगामी दिनमा भूकम्प प्रभावित भूकम्पबाट बच्नको लागि हामीले भूकम्प प्रतिरोधी घरहरू बनाउनु छ। त्यसो हुँदा ती भूकम्प प्रतिरोधी घर निर्माण गर्ने सिकर्मी र डकर्मीहरूका तालिमका प्याकेजहरू ल्याइदिनुहोस्। तत्काल चाहिँ स्वास्थ्य र सरसफाइलाई प्रवर्धन गर्ने कार्यक्रम ल्याइदिनुहोस्। त्यसरी तत्काल चाहिँ शौचालय बिग्रे भत्केका खानेपानी मर्मत सुधारका कुराहरू ल्याइदिनुहोस् भनेर हामीले अपिल गरेका छौँ र पालिकाको अल्पकालीन र दीर्घकालीन सोचको विषय चाहिँ यही मैले अगाडि भनेका कुराहरूमा आबद्ध भएको कुरा म जानकारी गराउन चाहन्छु।
अन्त्यमा भेरी नगरपालिकाका सम्पूर्ण नगरवासीहरूलाई के भन्न चाहनुहुन्छ?
अन्त्यमा सम्पूर्ण यहाँका चाहिँ आम नगरवासीहरूलाई म विनम्रताका साथ के अनुरोध गर्दछु भने हामी विनाशकारी भूकम्पको कारणले धेरै प्रभावित भएको छौँ। हाम्रो तन मन धन र जनहरू धेरै क्षति भएका छन् र यस्तो दुःखद घडीमा हामीले सकारात्मक सोचका साथ हामीले चाहिँ एउटा निर्धारित नीति नियम र कानुनमा आबद्ध भएर हामी पुनर्निर्माणको सवाल र सन्दर्भहरूमा लामबद्ध हुन जरुरी छ र हामी लामबद्ध हुन पनि पर्दछ र सबैले आफ्नो स्थान आफ्नो क्षेत्र र आफ्नो ठाउँबाट पुनर्निर्माणको विषयलाई सकारात्मक ढङ्गले बुझौँ सकारात्मक हिसाबले स्वीकार गरौँ राज्यको सम्पत्तिलाई अनाकमा दोहन गर्ने कुरातर्फ हामीले त्यति ध्यान नदिउँ र यो हामी नै राज्य हो। प्रत्येक राज्य सफल हुनलाई प्रत्येक नागरिकहरू सफल हुन जरुरी छ। प्रत्येक नागरिकहरू सोच चिन्तन मन्थन र व्यवहार चाहिँ स्वस्थ हुन जरुरी छ। त्यसकारण अब हामी यो भूकम्पपछिको पुनर्निर्माणमा सकारात्मक ढङ्गले सहयोगी तन मन र धनका साथ पोजिटिभ सिनर्जीका साथ यो पुनर्निर्माणको अभियानमा अगाडि लागौँ र नकारात्मक कुरा अनावश्यक टिप्पणी र राज्यको सम्पत्ति दोहन गर्ने विषयलाई हामीले चाहिँ अनावश्यक दोहन गर्ने विषयलाई निरुत्साहित गरौँ भनेर म पालिकाको तर्फबाट हार्दिक अनुरोध र अपिल गर्न चाहन्छु।
हवस्, कार्यक्रममा महत्त्वपूर्ण समयको लागि यहाँलाई धन्यवाद।
हवस्, धन्यवाद।
यो कुराकानीसँगै अब हामी नलगाड नगरपालिकाको नगर प्रमुख डम्बर बहादुर रावसँग कुराकानी गर्न गइरहेका छौँ। प्रमुखज्यू, स्वागत छ कार्यक्रम सुरक्षित आवासमा।
हजुर, धन्यवाद। हजुर,
भूकम्प गइसकेपछि र भूकम्प पश्चात उद्धार राहत र पालिकाले खेलेको भूमिका र सहयोग के कस्तो रह्यो यस बारेमा स्पष्ट पारिदिनुहोस् न।
अहिलेसम्मको खोज उद्धार उपचार पछि राहत वितरण कामहरू भयो, त्यसपछि अहिले तिरपालमुनि बसेका यहाँको नागरिकको टहरामा जाने काम भएको छ। यहाँ करिब 8,000 सेरोफेरोको लाभ राईले सम्झौता गर्नुभएको थियो, त्यो 8,000 हाराहारीको टहरा निर्माण पनि भएको छ र भुक्तानी पनि पहिलो किस्त भइसकेको छ। अब दोस्रो किस्त हामीले माग गर्दैछौँ, त्यसपछि हाम्रो दोस्रो किस्ताको भुक्तानी पनि भयो भने अनि हामी स्थायी आवास निर्माणतिरको लागि जोड गरिराखेका छौँ। त्यो सम्बन्धी छलफल अन्तर्क्रिया भइरहेको छ। माथि वित्त प्राधिकरणका सिओ समेतको उपस्थितिमा हामीले नलगाड नगरपालिकामा अनि जिल्लामा पनि छलफल चलाएका छौँ। त्यसपछि हामी यो अस्थायी आवासको निर्माण पछि यसको भुक्तानी पछि निर्माण त भइसकेको छ अस्थायी आवास, अनि स्थायी आवासको लागि त्यो मापदण्ड र प्रक्रियालाई गरिराखेका छौँ। त्यही नै छ अहिलेसम्मको।
तपाईँले अस्थायी टहराको निर्माण सबै भइसक्यो भन्नुभयो, 8,097 यहाँहरूको लाभग्राही संख्या रहेको छ, त्यसमध्ये सबै सम्झौता भइसकेको छ, तर पालिकाबाट रकम प्राप्त गर्ने संख्या चाहिँ अहिलेसम्म रेकर्ड अनुसार 7,150 रहेको छ। त्यसमा पनि अहिलेसम्म एनजिओ र पालिकाले गरेर 6,818 टहरा बनेका छन्। अन्य अरू के कारणले ढिलासुस्ती भइरहेको
हो? ढिलासुस्ती कतिपयले रेकर्ड नपठाएर होला। हाम्रो करिब करिब धेरै जसो सम्पन्न भइसकेको छ नि, यहाँ तानी पनि पालिकाबाट अब गइसकेको छ। वडामा कुनै कारणले केही विवाद जस्तो के भएपछि होटेको भएपछि मात्रै नत्र भने नगरबाट हुने भुक्तानी चाहिँ वडामा गइसकेको छ।
अनि अब दोस्रो किस्ताको लागि पालिकाले के गरिरहेको छ?
जस्तो किस्ताको लागि अब हामीले माग गरिराखेको छौँ, रकम आयो भने रकम आउने बित्तिकै भुक्तान भयो, पालिकामा रोकिँदैन।
एउटा दुविधा छ, जस्तै घर भत्काउनु पर्छ या पर्दैन भन्ने दुविधा छ, नलगाड नगरपालिकाले चाहिँ के गरिरहेको छ? घर भत्काएर मात्रै पैसा हाल्ने काम गरिरहेको छ अथवा घर नभत्काए पनि टहरा बनाउने र पैसा निकासा गर्ने काम गरेको छ?
एकदमै जोखिमपूर्ण घरहरूलाई त भत्काउने काम भइरहेको छ। त्यति अहिले त्यति जोखिम नभएको ठाउँमा फेरि घर भत्काउने टाइम लाग्ने, उता टहरा बनाउने टाइमलाई फेरि घर भत्काउनेतिर अर्कोतिर लाग्नु भन्दा पनि हामीले त्यति जोखिमपूर्ण घरहरू चाहिँ भत्काउने, कतिपय सेना प्रहरी लगाएर पनि भत्काउने काम गर्यो, कतिपय आफ्नै यस्तो पहलमा पनि भएका छन् भने भत्काउनु पर्ने अनिवार्य चाहिँ छैन। त्यस्तो जोखिमपूर्ण घरहरू जति बेला पनि कुनै क्षति हुने खालको घरहरूलाई भत्काउने काम भएको छ, त्यस्तो उच्च जोखिममा नभएका तर आवास चाहिँ कुनै निर्माण चाहिँ गर्नु पर्ने तर अहिले नभत्का पनि हुने खालकालाई हामीले अहिले भत्काउने अनिवार्य चाहिँ गराएको छैन।
भनेपछि यहाँ नलगाड नगरपालिकामा चाहिँ अनिवार्य छैन?
अनिवार्य छैन, जोखिमपूर्ण घरको लागि त अनिवार्य भत्काउनु पर्ने, धेरै जसो भत्काइसकेको छ जोखिमपूर्ण घरहरू, सामान्य तर्केका केही सामानहरू राख्न लागेको हुने खालकालाई अहिले भत्काउनै पर्छ भन्ने छैन, भत्काउनु पछि भत्का हुन्छ, पुनर्निर्माणको प्रक्रियामा गइसकेपछि भत्काउने होला, अहिले चाहिँ त्यस्तो छैन।
अब चाहिँ पालिकाको भावी योजना के छ पुनर्निर्माणको लागि सङ्घ प्रदेशसँग समन्वय?
हामीले सङ्घ प्रदेश र अब विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार गरेर अगाडि बढ्ने हुन्छ। पालिकाले आफ्नो सो पहलमै अहिले गर्न सक्ने क्षमता पालिकासँग रहँदैन, छैन पनि, तर सङ्घ प्रदेश र विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर बनाएको कार्यविधिमा केही अब हामीले पनि थप सल्लाह सुझाव यहाँको अनुकूलतामा यहाँको अवस्थालाई मध्यनजर गर्दै त्यसमा हामीले केही थप सल्लाह सुझाव गर्नेछौँ, गरिराखेका पनि छौँ विभिन्न अन्तर्क्रिया कार्यक्रममा। अरू त्यसरी अब त्यो कार्यविधि आइसकेपछि हामीले त्यो सुरुवात चाहिँ गर्नेछौँ।
पक्कै पनि मेरो साहब, नलगाड नगरपालिका यो अस्थायी टहरा राहत वितरणमा चाहिँ राम्रै पोजिसनमा देखिएको छ, यसको डाटा तथ्याङ्क पनि राम्रै देखिन्छ। यो राहत अस्थायी आवास निर्माणमा राम्रो काम हुनुको मुख्य कारक चाहिँ के रहेछ?
एउटा अब कारणको सवालमा हामीले विगतदेखि पनि एउटा सिस्टममा एउटा पद्धतिमै गएका थियौँ र अहिले अब बढी क्षति भएको हुनाले हामी त्यही ढङ्गले लागि पर्यौँ, युद्ध स्तरमै हामी लागि पर्यौँ। त्यहाँ अब हाम्रो खोज उद्धार र उपचार पनि अब ठिक समयमै भयो, हामीले 12 घन्टा नबित्दै हामीले उच्च अब अलिकति बढी सिरियस खालका बिरामीहरूलाई धेरै अस्पतालसम्म पनि पुर्याउन सक्यौँ। यसमा सङ्घ प्रदेशले पनि ध्यान दियो भने अर्को हाम्रो अब यहाँ काम गर्ने टिम जनप्रतिनिधि केही कर्मचारीसम्मले पनि यो एउटा संवेदनशील अवस्थामा एउटा भूकम्प एउटा गइरहेको विपद परेको बेलामा सबै सिरियसका साथ लाग्नु नै मुख्य यहाँको उपलब्धि होला भन्ने लाग्छ।
अहिले चिसोको समय पनि छ, त्यहाँका जनताहरू अहिले पनि केही तिरपाल मुनि नै हुनुहुन्छ होला, अब कति दिनभित्रमा अस्थायी टहराभित्र सारिसक्नुहुनेछ।
करिब करिब अस्थायी टहराभित्र यो खबर मैले त्यस्तो अहिलेसम्म आएको छैन, कोही त्रिपाल मुनि अझै हुनुहुन्छ भन्ने एका छुट्टीको भए पनि कसैले जानकारी गराएपछि हामीले नगरपालिका स्तरबाट पनि त्यस्तो बनाउन नसक्ने अवस्थामा रहेकालाई सपोर्ट गरेर पनि बनाउने उसमा छौँ। हिजो पनि सुरुवाती चरणमा पनि हामीले केही सहयोग गर्ने संस्था अथवा विभिन्न राजनीतिक दलका भातृ संगठनहरूलाई पनि मृतक घर परिवारबाट सुरु गऱ्यौँ बनाउनलाई, बढी जोखिम बढी क्षति भएका ठाउँ बस्तीहरूबाट हामीले सुरु गऱ्यौँ। त्यसलाई हेर्दाखेरि त्रिपाल मुनिबाट करिब करिब हाम्रो त्रिपाल मुक्त चाहिँ भइसक्यो जस्तो लाग्छ मलाई, किनभने खबर कुनै ठाउँबाट आएको छैन त्रिपालमा छौँ भन्ने, र कुनै ठाउँमा एका ठाउँमा त्यस्तो भएको भए पनि म तपाईँहरूको सञ्चार माध्यमबारे के भन्न चाहन्छु भने त्यस्तो सक्दै नसक्ने स्थितिका अवस्थामा रहेका हाम्रो नागरिकहरूले हाम्रो कुनै पनि त्यस्तो व्यक्तिहरूले नगरपालिकामा जानकारी गरेर हामीले सकेका छैनौँ अथवा मैले सकेका छैन यस्तो अवस्था समस्या छ भनेर दर्शाएमा हामीले पालिका स्तरबाट पनि त्यहाँ सहयोग गर्न तयार हुन्छ।
जुन घरबार विहीन छन्, जसको जग्गा कति पनि जग्गा छैन, ऐलानी बस्तीमा बसिरहेका छन्, तिनीहरूको विषयमा चाहिँ पालिकाले के गरिरहेको छ?
एउटा अब हाम्रो सबभन्दा यहाँको अल्पसंख्यक बादी समुदाय हो, एउटा बढी अब जग्गा नभएको त्यस्तै कोही अब उस भाडामा बस्दै आएका कालीमातीतिर बजारतिर त्यो कमाइ गरेर व्यवसाय गरी खाने भाडामा बस्ने खालका, तर आर्थिक स्थिति कमजोर भएकाहरूको लागि हामीले अहिले तत्कालको लागि अस्थायी आवासको लागि नलगार हाइड्रो पावरको जुन मुआवजा बुझाइसकेको जग्गा छ त्यही समयको लागि त्यो पुनर्निर्माणको कार्य अब अगाडिसम्म त्यो लागि एक दुई वर्ष दुई चार वर्ष कति हुन्छ त्यसको लागि हामीले उहाँहरूको लागि त्यो व्यवस्था गरिदिएका छौँ, र त्यसको साथसाथै संस्थाले एउटा आत्मनिर्भर सेवा केन्द्र भन्ने संस्थाले 29 टहरा करिब उहाँलाई लत्त कपडा सहित गर्दा 1,20,000 हारिमा त्यो टहरा निर्माण एकै ढङ्गले टहरा निर्माणको साथसाथै अनि उहाँहरूलाई लत्त कपडा 2-2 सेट लत्त कपडा ओछ्याउने डस्ना ओर्ने सिलाइ ब्लाङ्केटको व्यवस्था पनि गरिएको छ।
अब चाहिँ नगरपालिकाले गर्नुपर्ने अन्य कामहरू चाहिँ के छन्?
एउटा अब सुशासनको काम र सेवा प्रभाव गर्ने प्रभावकारितापूर्वक अगाडि बढ्नुपर्छ, देखाउनुपर्छ, सेवा प्रवाहमा पनि प्रभावकारिता देखाउनुपर्छ, सुशासन कायम गर्नुपर्छ, अनि त्यसपछि हाम्रो निरन्तरता भइरहेका छन् जुन अब प्रत्येक वर्ष हुँदै जाने विकास निर्माणका कामहरू, बाटोघाटो मर्मतको कुरा पनि छन्, नयाँ आवास सजाग ओपन गर्ने कुराहरू पनि छन्, त्यस्तै सञ्चारका कामहरू पनि छन्। हामीले अहिले नै कार्यपालिकाको कार्यालय नजिकै त्यो 7 कार्यालय रहने ठाउँमै वडा कार्यालय भन्दा नगरपालिकाको कार्यालय रहने ठाउँमा पनि सञ्चारको काम थिएन, हामीले अब पालिकाको छतमै इन्टरनेट चल्ने सहितको 4G सहित चल्ने सहितको हामीले टावर निर्माण गरेका छौँ। त्यस्तै सादिको रक्तगाविसको 4-8 वडासम्म राहत गाउँ झार गाउँ पुदु पानी गाउँ पाल्टा हुँदै दमकासम्मको लागि झार गाउँमा अब निर्माण कार्य सुरु भइरहेको छ सञ्चारको, भने अब यो भूकम्पले पनि क्षति पुर्याएका अब बाटोघाटो सडकहरू बनाउनु छ, त्यसपछि शिक्षा क्षेत्रमा पनि विद्यालय भवनहरू भत्किएका छन्, विभिन्न संस्थासँग माग गर्दै त्यही हामीले पनि श्रमदान गर्दै विद्यालय भवनहरू पनि बनाउनुपर्ने छ, त्यस्तै सार्वजनिक कार्यालयहरू सरकारी तथा सार्वजनिक कार्यालयहरू पनि छन् भत्किएका, तीहरू निर्माण गर्नु छ। यसरी हेर्दा अब हामीले कर्मगतका कामहरूसँगै निरन्तरतामा गर्ने कामहरू सँगसँगै अब फेरि यहाँको नगरवासीको जीविकोपार्जनको लागि त्यसको पुनर्लाभको लागि त्यस्तो योजनाहरू पनि बनाउनु पर्ने भएको छ। हामीले विभिन्न संस्थासँग समन्वय गर्दै सहकार्य गर्दै र यहाँको नागरिक अथवा व्यावसायिक किसानहरूसँग पनि छलफल चलाउँदै जीविकोपार्जनको कामतिर पनि जोड्नु पर्ने अर्कोतिर आवश्यकता देखिएको छ।
मेरो हामीले सोध्न छुटाएको र यहाँले भन्न केही छ जनतालाई भने राख्न सक्नुहुन्छ?
त्यस्तो खासै अहिलेको लागि छन्, तै पनि पुनर्निर्माणको लागि हाम्रो स्थायी रूपमा स्थायी आवास पुनर्निर्माणको लागि लाभग्राहीहरू वास्तविक लाभग्राहीहरू इन्डियातिर लामो समय बसेर पनि यता यस्तो हुँदैछ भन्ने सुनेर आउँदै हुनुहुन्छ, कतिपय आइसक्नु भएको छ, उहाँहरू सबैको लागि पनि हाम्रो सबै वडाका सरकार वडा अध्यक्षदेखि वडा समिति सबै दलका मित्रहरूले कसैलाई पनि नछुटाउने र अब गलत नहाल्नको लागि म यो अनुरोध गर्न चाहन्छु। र यो चिसो मौसम अझै पनि अब चिसोको पनि अन्तिमतिर आइसकेको छ, अहिलेसम्म खासै त्यस्तो समस्या भएको छैन, तै पनि अझै चिसोबाट बस्दैलाई पनि टहराहरू निर्माण नभएकाले यदि समस्या भएकाले हाम्रो नगरपालिकामा जानकारी गराउनुको लागि पनि अनुरोध गर्न चाहन्छु र यो हजुरहरूको सञ्चार मिडिया मार्फत यो जानकारी गराउन चाहन्छु अनि हजुरहरूलाई पनि धन्यवाद दिन चाहन्छु, किनभने हामीले कुरा राख्ने मौका पाएका छौँ, हाम्रो नगरवासीहरूलाई जानकारी दिने पनि अवसर दिनुभएको तपाईँहरूलाई धन्यवाद।
हवस्, कार्यक्रममा महत्त्वपूर्ण समयको लागि यहाँलाई धन्यवाद।
हजुर, हजुरहरूलाई पनि धन्यवाद।
यो सँगै कार्यक्रम सुरक्षित आवासको समय आजलाई सकिन लागेको छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा उठेका प्रश्न र विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना radiokhalangajkt@gmail.com र फोन नम्बर 0894302002 मा फोन गरेर आफ्नो विचार पनि टिपाउन सक्नुहुनेछ। हवस् त, कार्यक्रम सुरक्षित आवाजमा अर्को हप्ता फेरि भेटौँला। आजको अङ्कबाट प्राविधिक भीमबहादुर खड्का सहित म पवन शर्मा पनि बिदा हुन्छु। नमस्कार।
के तपाईँ भूकम्प प्रभावित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अस्थायी आवास अनुदान सम्बन्धी यी कुराहरूमा ख्याल राख्नुहोस् है।
आवास पूर्ण वा आंशिक रूपले क्षति भए तापनि बसोबास गर्न योग्य नभएको हुनुपर्नेछ। सो घोषणा सहितको निवेदन र ओडाको सिफारिसका आधारमा स्थानीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही कायम गरेको हुनुपर्नेछ।
पूर्ण वा आंशिक रूपले क्षति भए तापनि बसोबास गर्न योग्य नरहेको संरचनाको फोटो, प्रहरीको मुचुल्का, प्रत्येक घरधुरीको मुचुल्का नभएको अवस्थामा सामूहिक मुचुल्का पनि मान्य हुने, परिचय पत्रको प्रतिलिपि, नागरिकता वा राष्ट्रिय परिचय पत्र वा मतदाता परिचय पत्र वा वडाको सिफारिस, बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण वा चेकको प्रतिलिपि र घरमूली उपस्थित नभएको अवस्थामा मन्जुरीनामा सहितको निवेदन।
पहिलो किस्ताका लागि बैङ्क खाता भए बैङ्क खातामा र चेक खाता नभएका लाभग्राहीको हकमा नगदै रकम उपलब्ध हुनेछ, तर अन्तिम किस्ताका लागि बैङ्क खाता अनिवार्य छ।
अस्थायी आवासका लागि आफैले टहरा निर्माण गर्दा कार्यविधि अनुसार सबै प्रक्रिया पुरा गरी लाभग्राही कायम हुनुपर्छ।
लाभग्राहीले अस्थायी आवास निर्माण गर्दा स्थानीय स्रोत साधन प्रयोग गर्न पाउनेछन् र सकेसम्म स्थानीय सामग्रीकै प्रयोगमा जोड दिनु पर्नेछ।
कुनै संघ संस्था वा अन्य निकायको आर्थिक सहयोगले अस्थायी आवास निर्माण गरिदिएको खण्डमा अनुदान रकम पाइँदैन, तर लाभग्राहीले आफ्नै लगानीमा निर्माण गरेको र कार्यविधि अनुसार सबै प्रक्रिया पुरा गरी लाभग्राही कायम भएको खण्डमा भने अनुदान रकम पाइनेछ र यस प्रक्रियामा श्रमदान गर्न वा गरेको भएमा बाधा पर्ने छैन।
अस्थायी आवास निर्माणका लागि प्रत्येक लाभग्राहीले सम्झौता पश्चात पहिलो किस्ता रकम ₹25,000 र अन्तिम किस्ता रकम ₹25,000 गरी ₹50,000 पाउनेछन्।
भूकम्प अघि एउटै आवासमा बस्दै आएका तर अलगिएका परिवारले छुट्टा छुट्टै अस्थायी आवासका लागि अनुदान रकम पाउन सक्दैनन्। भूकम्प गएका बखत एउटै आवासमा बसोबास गरिआएका जुनसुकै परिवार भए तापनि ती सबैलाई एउटै परिवार मानि एउटा मात्र अस्थायी आवास लाभग्राही कायम गरिनेछ।
अनुदान रकम पाउनका लागि लाभग्राहीले जोखिमयुक्त घर भत्काउनु पर्छ या पर्दैन भन्ने विषयमा दफा 11 उपदफा 5 स्थानीय तहको विशेष भूमिकामा लाभग्राहीका भूकम्पबाट चर्के मर्केका जोखिमयुक्त भवन भत्काउन लगाउने स्पष्ट व्यवस्था गरिएको छ।
अनुदान रकम लिएर निर्माण सम्पन्न नगर्ने लाभग्राही र निजका परिवारलाई नेपाल सरकारबाट उपलब्ध गराइने पुनर्निर्माण तथा अन्य सेवा सुविधाबाट वञ्चित गराइनेछ। साथै अनुदान बापत लिएको रकम सरकारी बाँकी सरह असुल उपहर गरिनेछ।
अस्थायी आवास निर्माणका लागि उपयुक्त नहुने स्थानहरू: पानी जम्ने स्थान, ढुङ्गा खस्ने स्थान, पहिरो जान सक्ने स्थान, माटो भरेको वा पुरुवा माटो भएको स्थान, नदीको बगर वा सिमसार स्थान, स्थायी सक्रिय तथा गहिरो भौगोलिक चिरा परेको स्थान र भिरालो स्थान।
निर्माण स्थलको निरीक्षण गर्दा कम्तीमा 2 मिटरसम्म गहिरो खाल्डो खनी परीक्षण गर्ने र पहाडी क्षेत्रमा चट्टान भएको सतह भेटिएमा गहिराई कम लिन सकिन्छ।
ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्यले जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा जनहितमा जारी सन्देश।